नमस्कार, म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाईको 201 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खाने पानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम सुरक्षित खाने पानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी सरसफाईमा लक्षित सहस्राब्दी विकास लक्ष्य पूरा नहुनुका कारणबारे विश्व स्वास्थ्य संगठनका प्रोफेसनल अफिसर सुदन राज पन्थीसँग गरिएको कुराकानी।
त्यो डब्ल्युएचओ युनिसेफको जेएमपी प्रोग्राम हुन्छ, उसको रिक्वायरमेन्ट अनुसार हामीले डाटा पठाउन सकेनौँ भने हामीले यसरी सर्वे गर्यौँ, यसरी एचिभमेन्ट गर्यौँ, यो डाटाले बोल्यो भन्यो भने हाम्रो त्यो इन्क्लुड हुँदैन।
नेपालको सन्दर्भमा दिगो विकास लक्ष्यको प्रगति पुनरावलोकन कार्यक्रमका सहभागीको विचार।
अनि मलाई कस्तो पीडा लाग्यो भनेदेखि, हरेश यति गैरगुजीको पनि देश हुन्छ जसको मोडेलको कुराहरू गर्यो? होइन नि। फेरि
होइन, के गर्न थालेकी हो बुहारी तिमी?
सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फस्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ, यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
छुट्याए मोहर, मिसाए मात्र फोहोर। फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र श्रीमहल पुलचोक।
सहस्राब्दी विकास लक्ष्यको अवधि समाप्तिपछि यति बेला दिगो विकास लक्ष्य प्राप्तिमा सारा कार्यक्रम तथा योजनाहरू लक्षित छन्। तर सरकारले सरसफाईमा अभूतपूर्व सफलता हासिल गरेको भनिए पनि सरसफाईमा राखेको सहस्राब्दी लक्ष्य नै पूरा नगरेको प्रतिवेदन सार्वजनिक भएको छ। नेपालले सरसफाईमा राखेको सहस्राब्दी विकास लक्ष्य पूरा गर्न नसक्नुका कारणबारे हामीले विश्व स्वास्थ्य संगठनका प्रोफेसनल अफिसर डाक्टर सुदन राज पन्थीसँग कुराकानी गरेका छौं।
अब एमडिजीको हामीले कति पर्सेन्ट हामीले सेनिटेसनमा एचिभमेन्ट गर्यौँ? पहिला एमडिजीमा दुईटा थिए गोल, एउटा बेसिक वाटर सप्लाई, एउटा बेसिक सेनिटेसन। वाटर सप्लाईमा हामीले एमडिजी गोल जति टार्गेट थियो त्यो एचिभ गर्यौँ, त्यसमा कुनै दुविधा भएन। जहाँसम्म सेनिटेसनको कुरा हो, हामीहरूले सेनिटेसन डे बाई डे हुने कुरा हो। त्यो डे बाई डे एचिभमेन्ट हाम्रो जति बेला 2015 हाम्रो 62% चाहिँ अलरेडी हामीले एचिभमेन्ट गरिसकेका थियौँ। तर हाम्रो रिपोर्ट के हुन्छ भने, हाम्रो जुन ब्युरो अफ स्ट्याटिस्टिक्सको सर्वे गर्ने एउटा मेथड हुन्छ, त्यो मेथड अनुसार हामीले डाटा चाहिँ जोइन्ट मोनिटरिङ प्रोग्राम भन्ने छ एउटा जेएमपी, जसले एसडिजीलाई पनि मोनिटरिङ गर्ने हो अब र एमडिजीलाई नि गर्यो। त्यो डब्ल्युएचओ युनिसेफको जेएमपी प्रोग्राम हुन्छ, उसको रिक्वायरमेन्ट अनुसार हामीले डाटा पठाउन सकेनौँ भने हामीले यसरी सर्वे गर्यौँ, यसरी एचिभमेन्ट गर्यौँ, यो डाटाले बोल्यो भन्यो भने हाम्रो त्यो इन्क्लुड हुँदैन। अनि त्यो जेएमपीमा जति जस्तो हो कि मिक्स सर्वेको इन्क्लुड भयो, त्यस्तै जुन चाहिँ नेसनल स्ट्याटिस्टिकल ब्युरो अफ स्ट्याटिस्टिकबाट हाम्रो सिबिएस डाटा भयो त्यसलाई इन्क्लुड गर्यो, अनि हेल्थ सर्वे डाटाहरू छ त्यसलाई इन्क्लुड गर्यो, जुन एनएमआइपी भन्ने खानेपानी तथा ढल्ने गाँस विभागको प्रोजेक्टमा रिसेन्ट डाटा आउँछ त्यो सर्वेबाट भएन, त्यो अपडेट भयो, त्यो चाहिँ जेएमपीले इन्क्लुड गरेन। नगर्नाले के भयो भने, उनीहरूको हिसाबमा जति रिपोर्ट आयो त्यसलाई उनीहरूले मूल्याङ्कन गरे, मूल्याङ्कन गर्दाखेरि हाम्रो एचिभमेन्ट जुन 53% हाम्रो टार्गेट थियो त्योभन्दा कम देखियो। र त्यसमा के छ भने, जेएमपीमा अर्को कुरा, सेयर टोयलेट जुन चाहिँ सेयर गरिएको छ त्यसलाई पनि त्यसले इन्क्लुड गर्दैन जेएमपीको डिफिनेसन अनुसार। त्यो हुँदाखेरि त्यसमा देखिएको प्रोग्रेस 53% कम देखियो जुन हाम्रो रिपोर्ट भएको। वास्तवमा यता हाम्रो एनएमआइपी अथवा खानेपानी तथा ढल निकास विभागमा डेली वाइजको रिपोर्ट गर्दा हामी अलमोस्ट 60% क्रस गरिसकेका थियौँ 2015 रिपोर्ट हुने बेलामा। त्यो हिसाबले हामीले नेसनल्ली हामीले एचिभ गऱ्यौँ, भनेर रिपोर्ट गऱ्यौँ, तर जुन जिएमपी रिपोर्टमा अथवा एमडिजीको एसेसमेन्ट रिपोर्ट ग्लोबल रिपोर्ट भन्छ त्यसमा नेपालले एमडिजी एचिभ नगरेको भन्ने त्यो चाहिँ रह्यो।
हामीले त खानेपानी र सरसफाईको क्षेत्रमा अरू देशले भन्दा पनि एकदमै अनुकरणीय काम गऱ्यौँ, हामीले सहस्राब्दी विकास लक्ष्य पनि समयभन्दा अगावै पूरा गऱ्यौँ, अझ हामी अब चाहिँ दिगो विकास लक्ष्यतिर हिँड्दैछौँ र हामीबाट अरू देशले पनि धेरै सिक्छन् भनिरहँदा यसरी सहस्राब्दी विकास लक्ष्य पूरा नभएको अवस्थामा के कुराहरू प्रभावित हुन सक्छन्?
मेरो विचारमा त्यो ठुलो कुरो होइन, त्यो ग्लोबल्ली पनि हेर्दाखेरि सेनिटेसन एचिभमेन्ट भएको छैन, त्यो हरेक कन्ट्रीको समस्या हो। र त्यही जिएमपी रिपोर्ट जुन रिपोर्टले हामीले एमडिजी एचिभमेन्ट नगरेको देखियो सेनिटेसनमा, त्यसैले अर्को मूल्याङ्कन के गरेको छ भने संसारभरिका जुन चाहिँ एमडिजी पिरियड भरि एमडिजी पिरियड थियो त्यस पिरियडभरि सबभन्दा धेरै ओपन डेफिकेसनलाई घटाउने पर्सेन्टेजको रूपमा घटाउने कन्ट्रीको मूल्याङ्कन गर्दा नेपाल दोस्रो ठुलो राष्ट्र हो, सबभन्दा धेरै घटाएको। त्यो गर्दा उनीहरूको नजरमा नेपाल नराम्रो छैन, एकदमै राम्रो। र उनीहरूलाई यो पनि थाहा छ कि नेसनल डाटाहरूले र रियल फिल्डमा अझै त्योभन्दा पनि बेटर छ, तर उनीहरूले क्लियर छ, उनीहरू जसले यसको मूल्याङ्कन गर्छ, जसले यो रिपोर्ट तयार गर्यो, जो की पर्सनहरू हो, त्यो सबैलाई थाहा छ कि नेपाल चाहिँ अनुकरणीय छ, प्रोग्रेस गरेको छ र यो लेभलमा पुगेको छ भने उनीहरूलाई बेसरी थाहा छ। त्यो गर्दाखेरि हामीलाई त्यससँग हामीले डराउनु पर्दैन। तर एउटा लेसन लर्न हामीले के सिक्नु पऱ्यो भने, अब हामीले जुन चाहिँ जसरी एमडिजीमा जुन एउटा कन्फ्युजन आयो, अब एसडिजी गर्दाखेरि हाम्रा रिपोर्टिङ सिस्टम चाहिँ अब त्यो जुन जसले मूल्याङ्कन गर्ने हो एसडिजीलाई पनि मूल्याङ्कन गर्ने जिएमपी हो, त्यो जिएमपीको डिफिनेसन जिएमपीको लाई चाहिने रिक्वायरमेन्ट अनुसार हामीले डाटा कलेक्सन गरिदिनु पऱ्यो। यदि सर्वेलाई मिनिमम उसले क्राइटेरिया बनाएको छ भने त्यो अनुसार हामीले चाहिँ सर्वे गरेर अनि हामीले रिजल्ट दिनु पऱ्यो। यदि हामीले दिएनौँ, अपडेटको रूपमा गऱ्यौँ, सर्वेको रूपमा गएनौँ भने फोनको भरमा अपडेट गरेका कुराहरूलाई त्यसले मान्दैन। त्यही भएर अब हाम्रो के हुनु पऱ्यो, डिफिनेसन क्लियर हुनु पऱ्यो, त्योसँग म्याच हुने खालको हुनु पऱ्यो। नेसनल डिफिनेसन हामीले डिफाइन गर्न पाउँछौँ, ग्लोबल डिफिनेसन मान्नै पर्छ भन्ने छैन, हाम्रो आवश्यकता अनुसार हाम्रो परिस्थिति अनुसार हामीले डिफाइन गर्ने, डिफाइन चाहिँ रिपोर्ट गर्ने एउटा, अनि त्यो आधारमा हाम्रा इन्डिकेटर बनाउने, अनि हामीले चाहिँ त्यो इन्डिकेटर एचिभ गरेको र नगरेको हामीले त्यो रिक्वायरमेन्ट अनुसारको सर्वेबाट जानु पऱ्यो। जस्तो फर एक्जाम्पल कि हाम्रो सिबिएस सर्वे चाहिँ रिक्वायरमेन्ट पुरा गरेको छ, हेल्थ जुन चाहिँ हेल्थ सर्वे छ उसले चाहिँ डिपार्टमेन्ट अफ हेल्थ एन्ड सर्भिसले गर्ने, त्यो चाहिँ रिक्वायरमेन्ट पुरा गरेको छ, मिक्सको पुरा गरेको छ भने ती तिनलाई अब सर्वे बढाउनु पऱ्यो। र हामीले एनएमआइपीको अब फेरि त्यही एनएमआइपीको 2008 सर्वे मानेर मानेको थियो, त्यसपछि भएकालाई अपडेट मात्रै मान्यो पनि, अब फेरि हामीले पुनः त्यो हाउसहोल्ड लेभलको सर्वे गर्नुपर्ने हुनसक्छ।
अब हामीले पुनः सहस्राब्दी विकास लक्ष्य पुरा गर्यो भनेर चाहिँ फेरि त्यो पुरा गरिरहनुपर्छ कि यो नहुँदाखेरि पनि हाम्रा आगामी खानेपानी तथा सरसफाइ सम्बन्धीका क्रियाकलापहरू हामीले राखेका दिगो विकास लक्ष्यहरूतर्फ अगाडि बढ्न सकिन्छ?
त्यो हामीले कुरा त हामीले नेसनल रूपमा त गर्छौँ, हामीले हाम्रा डकुमेन्टले पनि बोलिसक्यो, हाम्रा नेसनल प्लानिङ कमिसनकै डकुमेन्टले पनि हामीले सेनिटेसनमा हाम्रो एमडिजी गोल एचिभ गरेका छौँ, फिल्डमा नि गरेका छौँ, नेसनल डकुमेन्टमा नि गरेका छौँ भने एउटा त्यो ग्लोबल डकुमेन्टमा मात्रै नदेखिएको हो, त्यो हामीले अब थप भनिराख्नु पर्दैन र कन्भिन्स गर्नु पनि पर्दैन। यो यसका बावजुद पनि अब हाम्रो बेसलाइन जुन बन्छ नि, बेसलाइनको डाटा राख्दाखेरि हामीले चाहिँ फेरि हामीले यहाँ पठाएका डाटाहरू बेसलाइनमा, अब त हाम्रो अब यो दिगो विकास लक्ष्यको बेसलाइन डाटाहरू राख्दाखेरि जुन जेएमपीको डिफिनेसन अनुसार हामीले चाहिँ भेरिफाई गर्नुपर्छ भने, त्यो भेरिफाई गर्दाखेरि हामी चुक्यौँ भने फेरि हाम्रो बेसलाइन डाटा तल झर्न सक्छन्, त्यो बेलामा हामीले चाहिँ विचार पुऱ्याएर हामीले चाहिने डकुमेन्ट चाहिँ प्रड्युस गर्नुपर्छ, आवश्यक पऱ्यो भने हामीले फेरि सर्वे गर्न जानुपर्ने हुनसक्छ, त्यो चाहिँ दिगो विकासलाई मात्रै।
अब यो संक्षिप्त कुराकानीमा दिगो विकास लक्ष्यकै कुरा गर्दा एसडिजी 6 भन्छौँ हामी, यो एसडिजी 6 भनेको चाहिँ के हो प्रस्ट्याउनुहोस् न?
एसडिजी 6 जुन चाहिँ दिगो विकास लक्ष्यमा धेरै गोलहरू छन् भनेको, 6 नम्बर गोलमा यसले के दिएको छ भने हाम्रो खानेपानी र सरसफाइका केही गोल त्यसभित्र त्यही केही टार्गेटहरू राखेको छ। जस्तो 6.1 सेफली म्यानेज वाटर सप्लाई भनेको हाम्रो सुरक्षित खानेपानीको त्यसले 2030 सम्पूर्णलाई इन्क्लुडिङ इन्स्टिच्युट भनेको छ, स्कुल स्वास्थ्य संस्था लगायत सबै सबै सेक्स सबै उमेर सम्पूर्णलाई कहीँ पनि नछुट्ने गरेर त्यसमा पनि सुरक्षित खानेपानीको ग्यारेन्टी दिनु पर्यो एउटा। त्यस्तै 6.2 सरसफाइ र हाइजिनको कुरा गरेको छ, सरसफाइ र हाइजिन त्यही लेभलमा सबैलाई सबै ठाउँमा पहुँच हुनु पर्यो 6.2। त्यस्तै 6.3 वाटर क्वालिटी भनेको छ, यो वाटर क्वालिटी धेरै मानिसहरू कन्फ्युज पनि हुन्छन्, वास्तवमा ड्रिङ्किङ वाटर अथवा खानेपानीको वाटर क्वालिटी होइन यो, यो के भने हाम्रो नदी नालाहरू हामीले ट्रिटमेन्ट प्लान्ट बनाएर हाम्रो सिवरेज सिस्टम हाम्रो चाहिँ जुन चाहिँ ढलबाट जाने पानी हाम्रो फोहोर पानी हो त्यसको ट्रिटमेन्ट समुचित रूपमा भएको छ कि छैन र त्यो हामीले कहाँ विसर्जन गरेका छौँ र त्यसले हाम्रा ताल तलैया खोला नालाहरूलाई कतिको प्रदूषित गरेको छ त्योबाट हामीले चाहिँ बच्नुपर्छ र हाम्रा ताल तलैया यो सबै खोला नालाहरू हेल्दी हुन् भनेर 6.3 बोलेको छ। त्यस्तै 6.4, 6.5 लगायतका अरू इन्डिकेटरहरू छन्, अरू टार्गेटहरू छन्। यसरी यो 6 समग्र रूपमा हाम्रो यो खानेपानी सरसफाइ र वातावरण संरक्षणको बारेमा यो डेडिकेटेड भएर त्यो गोलभित्र परेको छ।
अहिलेदेखि नै यी लक्ष्यहरू प्राप्त गर्नका लागि हाम्रो काम चाहिँ कतातिर लक्षित हुनुपर्ला, के गरिनुपर्ला?
केही नेसनल पोलिसी लेभलका डकुमेन्टहरू हाम्रो पेन्डिङ रूपमा पनि छन्, ती चाँडै आउनु पर्यो ताकि हाम्रो स्टेक होल्डरलाई अलिकति यसले ऊर्जा मिलोस् भन्ने एकातिर छ भने अर्को कुरा हाम्रो एउटा सेक्टर डेभलपमेन्ट प्लान बनेको छ, त्यो वास्तवमा यो एसडिजीलाई समेटेर बनाइएको छ। अरू कन्ट्रीहरूका एसडिपी पहिले बनेका होलान् अथवा अहिले ठ्याक्कै यही समयमा एकातिर हाम्रो एसडिजी गोल छ, एकातिर हाम्रो एसडिपी प्लान बनेको छ भने त्यो म्याच गर्ने खालको छ, त्यो हाम्रो सबभन्दा ठुलो स्ट्रङ डकुमेन्ट हो। र ढिलो भए तापनि अब पनि केही सानो छुटपुट हामीले कमेन्ट फिडब्याक दिएर त्यसलाई फाइनल गर्नुपर्ने एउटा त्यो देखिएको छ भने दोस्रो कुरा हामी कोअर्डिनेसन र कोलाबोरेसनमा जानु पर्यो। काम धेरै भइराखेको छ अहिले एसडिजीमै पनि तर सबैले आआफ्नो रूपमा गरेको हुनाले अब एउटा चाहिँ हाम्रो यो सेक्टरमा काम गर्ने खास गरेर नेसनल प्लानिङ कमिसनले यसलाई चाहिँ फेसिलिट गर्नु पर्यो, खानेपानी तथा सरसफाइ मन्त्रालयले लिडरसिप लिनु पर्यो र यो चाहिँ नेसनल प्लानिङ कमिसनको लिडरसिपमै पनि हुन्छ। यो चाहिँ यसलाई चाहिँ हाँक्नको लागि एउटा एउटा स्ट्रङ कोअर्डिनेसन मेकानिजम त्यसमा चाहिँ कहीँ पनि नछुटुन्, चाहे त्यो सिभिल सोसाइटी होस्, चाहे त्यो डेभलपमेन्ट पार्टनर्स होस्, चाहे त्यो गभर्मेन्ट यसमा लागेका संस्था हुन्, अब आउने भर्खरै अब स्थानीय सरकार बनिरहेछ, यी सबलाई समेटेर एउटा एकदमै एक्टिभ स्ट्रङ एउटा कोअर्डिनेसन मेकानिजम बनाएर अनि हामीले यसलाई डिफाइन गर्नु पर्यो यसका कन्फ्युजनहरूलाई मेटाउँदै र एउटा जुन चाहिँ एमडिजी एसिलरेसन फ्रेमवर्क म्याप बनेको थियो एउटा बोटलनेक एनालाइसिस गर्दै त्यसको समाधान गर्ने एउटा नेसनल एक्सन प्लान बनेको थियो एक्ज्याक्टली त्यस्तै अब हामीले चाहिँ अहिलेबाट नै हामीले चाहिँ एउटा त्यो रूप सोच्नु पर्यो कि हाम्रा बोटलनेक के छन्, त्यो बोटलनेकलाई हटाउनु पर्यो, त्यो हटाउनलाई एउटा नेसनल एक्सन प्लान हुनु पर्यो र त्यो नेसनल एक्सन प्लानभन्दा बाहिर हामी कसैले केही प्रोग्राम गर्छ काम गर्छ भने त्यही एक्सन प्लानभित्र रहेर गर्नु पर्यो, त्यो एक्सन प्लानलाई बरु रिभाइज गर्नु पर्यो भने गर्दै जाने, त्यो गऱ्यौँ भने हामीले सजिलै हामीले चाहिँ एसडिजी हासिल गर्न सक्छौँ।
उहाँ हुनुहुन्थ्यो विश्व स्वास्थ्य संगठनका प्रोफेसनल अफिसर डाक्टर सुदन राजपन्थी। नेपालले सरसफाइमा राखेको सहस्राब्दी विकास लक्ष्य पूरा गर्न नसक्नुका कारण र दिगो विकास लक्ष्य छ अर्थात् सन् 2030 खानेपानी र सरसफाइमा नेपालले हासिल गर्नुपर्ने लक्ष्यका विषयमा कुराकानी गर्दै
राजेश त बाबुकै भिडो थाम्ला, मोहनको प्लान चाहिँ के छ नि?
हेर साथी हो, मैले त नयाँ व्यवसाय गर्ने सोचिरहेको छु।
नयाँ व्यवसाय? के नि
फोहोरको व्यवसाय त्यही भएर तिमीहरूसँग सल्लाह गर्न बोला. आजकल फोहोरमा करियर छ यार. यी सबैले फोहोर भनेर फाल्ने वस्तु सजिलै उपलब्ध पनि हुने, सबैको सहयोग पनि पाइने, अनि किन नगर्ने भन त.
हो, मैले नै सुने हो, फोहोरबाट बायोग्यास, प्राङ्गारिक मल, गडेउला खेती जे पनि गर्न सकिन्छ.
हो त,
यो फोहोर मैला व्यवस्थापन हुने विषयमा त अहिले सरकारले पनि सहयोग गर्छ रे.
त्यसो हो भने हामी सबै मिलेर यो सोचलाई उद्योगमा परिणत गरौँ.
गरौँ, हो नि, किन नगर्ने.
त्यही त,
फोहोरमा मोहर छ, फोहोरमा उद्यमशीलता खोजौं. फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, श्रीमहल, पुल्चोक.
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ. केही बेरमा सन् 2030 खानेपानी र सरसफाईमा नेपालले हासिल गर्नुपर्ने दिगो लक्ष्यका विषयमा विभिन्न सामग्री प्रस्तुत गर्नेछौ. तर अहिले भने सुनौ सरसफाई गीत. यसलाई हामीले खानेपानी तथा ढल निकास विभागले संकलन गरेको सरसफाई गीती संग्रहबाट लिएका छौ.
के गर्नु भएको छ बहिनी, आज त के देख्नु पर्यो यस्तो, चर्की पनि बनाकी रहेछौ, सफा पनि गर्दै रहेछौ, होइन हो पश्चिमतिरबाट घाम चुर्केको त होइन.
यति साह्रो त नबन न हो शैला दाई, मैले पनि त धेरै कुरा बुझिसके नि, तिमीले जस्तै गर्न लाएको के.
त्यही त, यस्तै धेरै परिवर्तन आउँछ भनेर सोचेकै थिइन.
हेर साइला दाई, यो चर्कीले त कमालै गरे बा, अस्ति ज्वाइनारायण आउनु भएको थियो, साह्रै सजिलो भयो बा, हरायो अब त तीन रातको बिरलो पनि, अहिले त हामी साह्रै ढुक्क छौँ.
सरसफाई गीतपछि कार्यक्रम पानी र सरसफाईमा तपाईलाई फेरि स्वागत छ। अब कुरा गरौं दिगो विकास लक्ष्य छको। दिगो विकास लक्ष्य समयमै हासिल गर्नका लागि सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रम गर्न थालेका छन्। सरकारले नीति नियम बनाउने र योजनाबद्ध विकासको कार्यक्रम अगाडि बढ़ाउने कामलाई सँगसँगै अघि बढ़ाएको छ। राष्ट्रिय योजना आयोगले बनाएको 14 योजनामा दिगो विकास लक्ष्य प्राप्तिका लागि केन्द्रित रहेको राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर सुनिल बाबु श्रेष्ठ बताउनुहुन्छ।
एसडीजीको मामिलामा हाम्रो कन्ट्री पछाडि छैन, अहिले हामी भनि पनि सक्नुभयो। 15 हामीले ऊ गर्यौं, 16 त हामीले काम अगाडि बढाएर अहिले चाहिँ भोलन्टियर नेसनल रिभ्यू जुन भइरहेछ त्यसमा 44 कन्ट्री मात्रै हाम्रो पनि हो। त्यसकारणले हामी धेरै पछाडि चाहिँ छैनौँ। तर मूलत कुरा के हो भन्दाखेरि हामी एक्सनमा जानु पर्यो। हामी डकुमेन्टमा भर पर्ने भन्दा पनि हामी एक्सनमा जानु पर्यो। म अहिले यहाँ सेक्टरल डेभलपमेन्ट प्लानको कुरा गर्नुभयो। वास्तवमा त्यो सेक्टरल डेभलपमेन्ट प्लान मैले हुन त सुरुदेखि नै मेरो धेरै इनपुट त्यहाँ परेको छ, त्यसलाई इम्प्रुभ गर्नको लागि अब ड्राफ्ट रिपोर्ट चाहिँ आएको छ भने चाहिँ त्यसरी तर मैले पाएको छैन। होइन, मलाई लाग्छ के भने राष्ट्रिय योजना आयोगले जुन 14 योजना बनाएको छ त्यो 14 योजना नै हामी सबै सेक्टरको चाहिँ त्यहाँ यो एकीकृत योजना हो जसलाई बजेटले सपोर्ट गर्छ। हामी त्यो काम गर्नलाई त्यहाँबाट छ। अब सेक्टरल मिनिस्ट्रीहरूले के गर्नुपर्ने हो भने त्यसपछि एक्सन प्लान बनाउनु पर्ने, कुन काम कसरी कसको रेस्पोन्सिबिलिटी, एक्सन प्लान बनाएर गयो भने हामी काम हुन्छौँ। अब यहाँ कुरा आउँदाखेरि अहिले पब्लिक प्राइभेट पार्टनरसिपको पनि कुरा आयो, प्राइभेट सेक्टरलाई किन गर्ने भनेर 14 योजनाले प्रष्ट छ। हेर्नुहोस्, म हाम्रा साथीहरूसँग चाहिँ बजेटको छलफलमा पनि मैले प्रष्ट भनेको थियो। अब अहिले खानेपानीसँग चाहिँ कुरा गर्यो भने उहाँहरूको डेफिनेटली हो, जनताले सेवा पाइरहेको छैन, उहाँ त्यो सेवा पुर्याउनको लागि ठुलो इन्भेस्टमेन्ट आवश्यक पर्छ। बजेट बढाउने भन्छ, त्यो बजेट कहाँबाट लिएर आउने सबैलाई भनेर। तर मलाई लाग्छ मैले हेरिरहेको सेक्टर खानेपानी होस् या सहरी विकास, यो एकदमै गत वर्षदेखि नै राम्रो बजेट पाउने मन्त्रालयहरूमध्ये हो र त्यो हिसाबले चाहिँ गइरहेको छ। तैपनि त्यो पुगिरहेको छैन कि म आफैलाई पनि थाहा छ कि यो दिनुपर्छ, यो मन्त्र यो सेक्टरलाई चाहिँ गर्नुपर्छ भन्ने। त्यति हुँदाहुँदै पनि एउटा स्रोत सीमित छ, त्यस कारणले त्यो हामीले डिमान्डलाई चाहिँ फुलफिल गर्नको लागि प्राइभेट सेक्टरलाई अब यो इन्फ्रास्ट्रक्चरमा, यो पब्लिक इन्फ्रास्ट्रक्चरमा ल्याउनु पर्यो भनेर हामीले त्यो हिसाबले गराएर राष्ट्रिय योजना आयोगभित्र पब्लिक प्राइभेट पार्टनरसिप सेन्टर स्थापना गर्ने भन्ने कुरा चाहिँ नीतिमा पब्लिक प्राइभेट पोलिसी 2072 आएको छ, त्यसमा पनि उल्लेख भए भएर हाम्रा इन्फ्रास्ट्रक्चरहरू चाहिँ अब पब्लिक प्राइभेट पार्टनरसिप जानुपर्छ भन्नेमा चाहिँ सहमत छौँ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ र गैर सरकारी संस्था महासंघले आयोजना गरेको नेपालको सन्दर्भमा दिगो विकास लक्ष्यको प्रगति पुनरावलोकन कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव आशिष घिमिरेले नीति नियम र ऐनहरू राम्रा बने पनि यो विवाद मुक्त रहन नसकेको बताउनुभयो।
वास सेक्टर अलिक पछाडि पर्या हो कि 2 नष्ट हो कि भन्ने कुरा पनि उठ्यो। पक्कै पनि त्यति त होइन होला, केही सुस्ताएको त हो, किनभने ट्रान्जिसन पिरियड पर्यो। कोही अब हाम्रो म जुन ठाउँमा छु त्यो ठाउँको साथी विदामा बस्नुभयो, विदा बिचमा ग्याप पक्कै पनि भयो। हामीले पोलिसीहरू डकुमेन्ट्सहरू धेरै बनाउँछौँ, बन्छ, तर पनि तयार हुन्छ, मेहनत गरेर तयार गरिन्छ, काहीँ न काहीँबाट फेरि यहाँ पुगेन, यसो भए अब यसो हुन्थ्यो, उसो भए अति राम्रो हुन्थ्यो भन्ने कुराहरू उठ्छ। अहिले अब यो एसडिपीको पनि यसको विषय पनि सरसर्ट हेर्दा धेरै राम्रो कुराहरू चाहिँ देखिन्छन्, हुन त हेर्ने दृष्टिकोण र आँखा पनि फरक फरक हुन्छ। त्यही पनि यसमा पनि कतै केही छ कि भन्ने चाहिँ, कमी कमजोर छ कि भन्ने भएर अब यसलाई चाहिँ हाम्रो वासको एउटा चाहिँ गाइडलाइन्स बनोस्, एउटै चाहिँ यो एकीकृत चाहिँ डकुमेन्ट्स बनोस् र सबैले यसलाई चाहिँ फलो गरोस् भन्ने किसिमले तयार गरिया हो। र यसमा पनि केही त्यस्ता छन् भने अहिले पनि समय छ, केही करेक्सन गर्नुपर्नेछ र गर्न सकिन्छ भने गरौँ, र यो भोलि यो चाहिँ इन्डोर्स भइसकेपछि यसमा चाहिँ हामीले टिका टिप्पणी नगर्ने भन्ने त हुँदैन, जहिले पनि त्यो त जहिले पनि परिमार्जनको चाहिँ अवस्थामा हुन्छ जुनसुकै कुरा पनि। तैपनि निक्लिँदा निक्लिँदै चाहिँ फेरि टिका टिप्पणी गर्नु चाहिँ त्यति उचित हुँदैन। त्यस्तो केही छ भने साथीहरूले यसलाई अन्यथा नलिकनै अब यसलाई खोजी गरेको यसको पछाडि लाग्ने मान्छे नभएर पनि यो दुई महिनादेखि हराएको जस्तो भए हो। म यहाँहरूलाई के प्रतिबद्धता चाहिँ जनाउन चाहन्छु भने यसको भोलिदेखि नै म यो खोजी गर्छु के कति कारणले यो पछि पर्या हो। र मलाई पनि के लाग्छ भने अब हुन त फेरि जेको लागि पनि मन्त्री चाहिने भन्ने होला, हाम्रो मन्त्रीज्यू आइसकेपछि यो इन्डोर्स हुन्छ जस्तो मलाई विश्वास लाग्छ है। र त्यो अब नयाँ मन्त्रीज्यू आउँदाखेरि केही केही त्यसमा केही सुधार्न पनि पर्ने होला, त्यो काम हुन्छ जस्तो लाग्छ। हाम्रो चाहिँ कुरा गर्दाखेरि जहिले पनि बजेटका चाहिँ रिसोर्सेसका कुराहरू हुन्छन्, हामीले प्राप्त गरेको बजेटहरू कमी छ भन्ने कुरोमा हामीले सरकारको मुख मात्रै तागेर त सम्भवै छैन, हामी चाहिँ अब प्राइभेट पार्टनरसिपमा जानै पर्छ, अरू अरू कस्टिङ परिका कुराहरू गर्नै पर्छ, त्यो कुरा उहाँले राखिसक्नु भएको छ, त्यसरी जाँदा उचित हुन्छ होला। अब अघि हाम्रो चाहिँ डाक्टर साहब सुदनजीले भन्नुभयो एमडिजीमा हामी कहाँनिर चाहिँ हामी हरायौँ होइन, जिएमडीको रिपोर्ट मैले त्यो रिपोर्ट पनि भर्खरै पनि म त अहिले दुई महिनादेखि डकुमेन्ट्सहरू पढ्ने अवस्थामै छु, पढ्दा एकतिर हामीले चाहिँ सेनिटेसन गोल एचिभ गऱ्यौँ भनेको छौँ, अर्को जिएमडीले चाहिँ हामी त्यो चाहिँ एचिभ गरेनौँ भन्ने छ है। यस्तो यस्ता किसिमका हुन त उहाँले भनिहाल्नुभयो, हामीले सही किसिमका इन्डिकेटरहरू चाहिँ चयन गर्नै नसके या चाहिँ एकरूपता चाहिँ ल्याउन नसके भएर होला, यो लेसन लर्नै हो यो। अब हामी एसडिजीमा जाँदाखेरि चाहिँ यो लेसन लर्न गरेरै चाहिँ अगाडि बढ्नुपर्छ होला।
कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघकी सदस्य भावना भट्ट,
अब अहिले हुने हाई लेभल पोलिटिकल फोरम जो चाहिँ जुलाईको 10-19 न्युयोर्कमा हुँदैछ, यहाँ चाहिँ नेपालको तर्फबाट एनपिसी लगायत मिनिस्ट्रियल लेभलको सहभागिता पनि हुन्छ, किनभने त्यहाँ 17-19 चाहिँ मिनिस्ट्रियल मिटिङ पनि हुन्छ। त्यही भएर नेपालले आफै नै भिएनएलमा सहभागी हुनु भनेको एउटा राम्रो स्टेप हो। त्यो कारणले गर्दाखेरि पनि डाटाहरू जस्तो बेसलाइन इन्फर्मेसनहरू कलेक्सन गर्ने बेसलाइन डाटा नै अहिले उहाँले रिपोर्ट नै तयार गर्दैछ एनपिसीले, र सम्भवतः मलाई लाग्छ जुन 30 उहाँले त्यो अपलोड गरिसक्नुपर्ने हुन्छ। 44 देशमध्ये 5-4 देश मात्रै त्यो रिपोर्ट सब्मिसन गर्न बाँकी हुनुहुन्छ, उहाँले त्यो गर्दै हुनुहुन्छ। र अलिकति प्रोसेसको कुरा गर्दाखेरि अब हामीले सिएसओको हामीले जहिले पनि भन्ने त्यही नै हो, सिएसओको पार्टिसिपेसन चाहिँ डेभलपमेन्टमा एकदमै सक्रिय हुनुपर्छ, हामी गरिरहेछौँ र यो कोर्डिनेसन गरौँ छुट्टा छुट्टै रिपोर्ट पठाउने जस्तो होइन। तर पनि हाम्रो सन्दर्भमा के भयो भने डेटा कलेक्सनमा सुरुको प्रिलिमिनरी रिपोर्ट एमडिजी प्रिलिमिनरी रिपोर्ट आएको थियो होइन 2015, त्यसमा एकचोटि मिटिङ चाहिँ भयो। तर पनि एसडिजीकै अब डेटा त्यो इन्डिकेटर सेटिङको कुरा हुनसक्छ अथवा भिएनएलको रिपोर्ट प्रोसेसको कुरा हुनसक्छ, त्यसमा चाहिँ हामी सिएसओहरूलाई चाहिँ इन्क्लुड गरिएको छैन। त्यसै गरी अहिले एनपिसीमा योजना आयोग अन्तर्गत चाहिँ दुईवटा कमिटी, एउटा चाहिँ हाम्रो प्रधानमन्त्रीको नेतृत्वमा एउटा कमिटी बनाएको छ, अर्को चाहिँ हाम्रो भाइस चेयरपर्सनको नेतृत्वमा अर्को कमिटी बनाएको छ, र 9 चाहिँ थेमेटिक कमिटिजहरू बनाएको छ। तर त्यो दुईवटा मेजर कमिटिजहरूमा चाहिँ सिएसओसको प्रतिनिधित्व छैन होइन, त्यहाँ प्राइभेट सेक्टरको 3 इन्क्लुड गरेका छ, 3 प्राइभेट सेक्टरको एकदमै लेखेर राखिएको छ डकुमेन्टमा, तर सिएसओहरूलाई चाहिँ इन्भाइटेड मेम्बरको रूपमा राख्न सकिने छ भनेर भनेको छ। त्यसले गर्दाखेरि अलिकति हाम्रो दुःख चाहिँ जस्तो हामीले धेरै काम त गरिरहेका छौँ तर कोर्डिनेसन नट ओन्ली सिएसओ र गभर्मेन्ट कि गभर्मेन्टको पनि अन्तर मन्त्रालय कोर्डिनेसन, अब भनौँ न वाटरको कुरा गरौँ, वाटर भनेको एकदमै बेसिक राखेको होइन, अहिले भिएनएलमा तपाईँको 1, 2, 3, 5, 9, 14 र 17 होइन 7 गोलहरूको रिभ्यू हुँदैछ, 6 नभए पनि 6 भनेको पोभर्टीसँग पनि जोडिन्छ, तपाईँको हेल्थसँग पनि जोडिन्छ, जेन्डरसँग पनि जोडिन्छ, जस्तो भनौँ न स्पेसली महिलाहरूलाई हामीलाई 2-3 तपाईँ रामेसातिर जानुभयो भने पहाडमा 2-3 एक गाग्रो पानी लिनको लागि लाग्छ, एजुकेसनसँग पनि त्यसको असर पऱ्यो परेन, स्कुल छुट्छ नि त होइन, अझै हेल्थसँग त अभियसली पऱ्यो, हामीसँग सेनिटेसन त त्यो सेकेन्ड प्रायोरिटी भइहाल्यो, खाने पानी नै छैन, हामी मिनरलमा यति धनी छौँ तर अब ड्रिङ्किङ वाटरमा चाहिँ हाम्रो एभाइलेबिलिटी नै छैन होइन। त्यही भएर अलिकति एकदमै इम्पोर्टेन्ट कुरा छ, तर कसरी यसलाई अलिकति अब भनौँ न अब नयाँ संरचना बन्दैछ, गाउँ गाउँमा जनप्रतिनिधिहरू आउँदै हुनुहुन्छ, धेरै होपफुल पनि छौँ, तर अब इन्स्टिट्युसनहरू खडा गर्ने कुरामा अलिकति फाइनेन्सिङ गर्ने कुरा बजेटिङको कुरामा अलिकति लिगल रूपमा चाहिँ पोलिसी प्रोग्रामहरू बनाउने कुरामा चाहिँ माथिल्लो लेभलबाट अलिकति पुसअप गर्न सक्यो भने चाहिँ अवश्य पनि हाम्रो गोल 2030 भनेको छौँ हामी त्योभन्दा अगाडि पनि।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव गोपीनाथ मैनानीले खानेपानी र सरसफाई सम्बन्धी बढीजसो क्रियाकलापहरू स्थानीय सरकारले नै गर्ने भएकाले नीति नियम तर्जुमा गर्नुपर्ने बताउनुभयो। उहाँले अरू देशको तुलनामा नेपालले सरसफाईमा हासिल गरेको उपलब्धि कमी नभएको बताउनुभयो।
कार्यक्रमहरूलाई चाहिँ राष्ट्रिय कार्यक्रम राष्ट्रिय नीतिहरूमा एनुअल प्रोग्रामहरूमा कसरी समावेश गर्ने र कम्युनिटी लेभलसम्म कसरी लाने भन्ने सत्य ठुलो समस्या छ, हामी कहाँ त्यो छ र भोलिको दिनमा त्यो समस्या यसरी बढ्छ त कसरी बढ्छ त भन्दा अब कार्यक्षेत्रको लडाइँ हुँदैछ हामीसँग। हामीले के भनिरहेको छौँ सम्भवतः वाटर सेनिटेसन सेक्टरको नै धेरै कार्यक्रमहरू अब कसले गर्छ त भन्दा 22 अनुसूचीमा भएका अधिकार 15 समवर्ती अधिकार 37 अधिकार क्षेत्र अब स्थानीय सरकारले कार्यान्वयन गर्छ। स्थानीय सरकारलाई हामीले पैसा पनि संविधानले पैसा खोज्ने पनि बाटो दिएको छ, काम गर्ने ठाउँ कार्यक्षेत्र पनि दिएको छ, स्ट्रक्चर पनि बढाइदिएको छ, त्यसमा चाहिँ सरकार छ, एसेम्ब्ली छ र चाहिँ त्यसमा न्यायालय छ। भनिसकेपछि सबै काम उहाँहरूले नै गर्न सक्नुहुन्छ। अब सरकारले दिने होइन, एनजिओ सिभिक सोसाइटी बार्की होइन, अब गर्नैपर्छ काम, उहाँहरूले गर्नैपर्छ, देखाउने कुराहरू हो। साथीहरूले भन्नु नि इथियोपियाको पछि ओडिएफमा हामी राम्रो रहे, इथियोपियामा त हेरेर आएको मैले, वाटर सेन्टेसन हेरेर आएको, 15 लिटर धर्म मुसा भन्ने गाउँमा गएको थिएँ म, एक दिनमै एउटा घरमा मुख्यले 15 लिटर पानी बाँडिदिँदैछ, हाम्रो डब्ल्युएचओ स्ट्यान्डर्ड त 46 लिटर होला। त्यस कारणले त्यहाँको पीडा त्यस्तो ओडिएफ गरेको रहेछ त्यहाँ। यहाँ साथीहरूले मोडलको कुराहरू गरिदिनु, म युनिसेफको प्रोग्राममा गएका थियौँ हामीहरू, मेरो ड्राइभरले मलाई डुलाउन लिने ड्राइभरले मलाई त्यहीँ छोड्दाखेरि तिनै बसेर तिनै दिशा गऱ्यो, अनि मलाई कस्तो पीडा लाग्यो भनेदेखि हरेक शिवा यति गइगुजेको पनि देश हुन्छ जसको मोडलको कुराहरू गऱ्यो? होइन नि, फेरि इथियोपिया त्यस्तो सधैँ छैन, इथियोपिया चाहिँ मैले गाउँ गाउँ घुमेको छु मैले, होइन त्यो। त्यस कारणले गर्दाखेरि हाम्रा मोडलहरू राम्रा छन्। अब के गर्नुपर्छ त भन्दाखेरि चाहिँ अरू ठुलो कुराहरू गर्ने होइन, जलाधार संरक्षण गर्नु पऱ्यो, क्रस कटिङ इस्यु 6 मात्रै होइन, योभन्दा ठुलो इस्यु 13 हो, क्लाइमेट चेन्ज हो 2 पनि होला। अब सबैले हामीले यो चाहिँ क्रस कटिङ यसलाई मात्रै ठुलो भनेर हुँदै हुँदैन, त्यस कारणले सबैभन्दा ठुलो विश्वलाई ग्लोबललाई गाइड गर्ने भनेको क्लाइमेट चेन्ज हो, त्यसैसँग रिलेटेड भएर यो पनि आउँछ। अब उसमै हामीले हरियाली संरक्षण गर्न पऱ्यो, पहिला त हरियाली संरक्षण, वाटर लेभलै के मेन्टेन नगरिकने के को वाटरको एलोकेसन गर्ने, हामीले त्यतातिर हेर्नुपर्छ, कम्युनिटी त्यतातिर लाग्नुपर्छ। अब
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले दिगो विकास लक्ष्य हासिल गर्न नागरिक समाजको भूमिकालाई नीतिगत रूपमा स्पष्ट किटान गरेको भए पनि कार्यान्वयनमा समस्या आएको बताउनुभयो।
पोलिसीहरूले पनि नागरिक समाज सोसाइटीलाई अरू उसलाई धेरै चाहिँ प्रायोरिटी दिएको छ, प्राथमिकता दिएको छ, तर थोरै कार्यान्वयनमा चाहिँ अलिकति ल्याकिङ रहेको छ है। पोलिसीमा छ तर त्यो कुरा चाहिँ कार्यान्वयनमा अलिकति भइरहेको छैन, हामी त्यो सल्लाहमा चाहिँ अलिक कम छौँ कि भन्ने कुरा महसुस भएको छ। त्यसले गर्दा हामीले अब यहाँहरूले चाहिँ कार्यक्रम गरिरहँदा हामी यो मुलुकका छुट्टै अर्कै नागरिक होइनौँ, अनि एउटा चाहिँ उपभोक्ता भए पनि अथवा नागरिक समाज भए पनि प्राइभेट सेक्टर भए पनि जो भए पनि हामी अन्ततगत राज्यकै चाहिँ एउटा सहयोगी हात हौँ, त्यो राज्यले लिएको नीति र लक्ष्यमा चाहिँ एउटा इँटा थप्नको लागि हामी तयार भएर बसेका हौँ। त्यसै गर्दाखेरिमा अझै पनि फेरि पनि हामीलाई छुट्टै चाहिँ अर्को दर्जाको नागरिक नहेरोस् भन्ने कुरा पनि फेरि पनि मैले निवेदन गर्न चाहेँ, र अब हामी चाहिँ यति धेरै छलफल भएको छ र धेरै कुराहरू यहाँ आएको पनि छ, अब भोलिका दिनहरूमा यहाँहरूले पनि केही कुराहरू अझै चाहिँ सुधार लाने कुराहरू पनि निर्वाचनबाट पनि भएको छ। अब अन्त दार्जिलिङ निकायहरू हामी सबै आफ्नो ढङ्ग आफ्नो ठाउँबाट काम पनि गरेका छौँ, त्यसले गर्दाखेरिमा यो कुराहरूलाई अलिकति हामी अझै अगाडि ल्याउने जमर्को पनि फेरि पनि गर्नेछौँ। र अघि पनि कुरा आइसकेका छ कि एउटा चाहिँ समग्र चाहिँ एसटिजीलाई हेर्ने गरी एनजिओ फेडरेसनले थियो सोसाइटी हिसाबले यस्तो 17 गोलमा हेर्ने गरी चाहिँ अब एउटा गरिरहेको छ भने त्योभित्र पनि वास सेक्टर हेर्ने गरी फेडरेसनले लिड गरिरहेको अवस्था थियो। अब यति मात्र होइन, हामीले चाहिँ अब यो वासभित्र पनि यो हाम्रो चाहिँ वासमा कामहरूभित्र पनि एउटा अझै छुट्टै अर्को एउटा फोरम पनि चाहिन्छ कि, किनभने छिटो पछि छलफल गर्नको लागि के भइरहेको छ भने हेर्नलाई पनि चाहिन्छ कि भन्ने खालको महसुस भएको छ। त्यसले गर्दा हामीले फेरि पनि निकट भविष्यमै अझ इन्डिकेटर सहित राखेर के इन्डिकेटर चाहिँ हामीले फिक्स गरेका थियौँ, कति चाहिँ हाम्रो टार्गेट भयो, के एचिभमेन्ट हो भन्ने हिसाबले हामीले फेरि अर्को एउटा चाहिँ कार्यक्रम फेरि गर्ने गरी चाहिँ बस्नुपर्छ कि भन्ने चाहिँ मलाई अलिकति महसुस भयो। फेरि अहिले हामी सफल गर्दा गर्दै त्यसले गर्दा चाहिँ अब बिस्तारै यो लर्निङ बाई डुइङ होइन, काम गर्दै सिक्दै जाने कुरा पनि हो, र चाहिँ क्रमशः एउटा एकैचोटि सकिँदैन, यो अनन्त गइरहने प्रक्रिया हो, त्यसको कारणले हामीले फेरि पनि अर्का फोरम पनि आयोजना गर्नेछौँ।
दूषित पानीको प्रयोगले झाडा पखाला टाइफाइड जस्ता सुरुवा रोगहरू फैली महामारी निम्तिन सक्छ, त्यसैले पानी
यो लाइन पनि चाहिने कुरा आइरहे बेला त फ्याट जान्छ भने कस्तो अचम्म होला। अब चाहिँ यो पानी शुद्धिकरण गर्ने चाहिँ कसरी होला त्यो?
ल सुन्नुहोस् बल्छी भाइ, पानी राम्ररी उमालेर फिल्टर गरेर तथा पियुस वाटर गार्ड जस्ता क्लोरिन झोल पानीमा हालेर पानी शुद्धिकरण गर्न सकिन्छ।
सुझाव तथा प्रतिक्रियाका लागि शुल्क नलाग्ने टेलिफोन नम्बर 1660012454 र 9805171204 मा बिहान 10 बजेदेखि बेलुकी 4 बजेसम्म सम्पर्क गर्न सक्नुहुन्छ।
सार्वजनिक हितका लागि अक्सफाम संघको सहकार्यमा एनफोर लोमन्ती।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुनिरहनु भएको छ। दिगो विकास लक्ष्य 6 बारेमा चर्चा गर्दा गर्दै आजको कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। यदि तपाईलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500192 मा फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै पिचिरोप्सन विदा हुन्छु। नमस्कार।